مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
پروگرام راؤنڈ ٹیبل میں خوش آمدید، میں ہوں آپ کا میزبان قمر عباس جعفری۔ صاحب، آج جو اس پروگرام میں ہم گفتگو کریں گے پاکستان کے دو بڑے صوبوں یعنی سندھ اور پنجاب میں ہونے والے لوکل باڈیز کے انتخابات کے حوالے سے، خیال رہے کہ پاکستان میں جو لوکل گورنمنٹس ہیں یا جو لوکل باڈیز کے انتخابات وغیرہ ہیں ان کی تاریخ کچھ بہت زیادہ روشن نہیں ہے۔ 1959 سے اگر میں شروع کروں تو جلال ایوب خان نے بنیادی جمہوریت کا نظام قائم کیا جو ان کے بعد چل نہ سکا۔ پھر 1977 میں جنرل ضیاء الحق کے اقتدار سنبھالنے کے بعد 1979 میں، 1983 میں اور 1987 میں غیر جماعتی بنیاد پر لوکل باڈیز کے انتخابات ہوئے۔ پھر سن 2010 میں 8 اپریل کو پاکستانی آئین میں 18ویں ترمیم کے تحت جو قومی اسمبلی نے منظور کی تھی، پاکستان کے چاروں صوبوں کے لیے ضروری تھا کہ وہ لوکل گورنمنٹ کا نظام قائم کریں اور اختیارات نچلی سطح تک منتقل کریں، لیکن نہ ہو سکا۔ اور جو سیاسی جماعتوں کی حکومتیں آئیں یا ڈیموکریسی جس کو کہتے ہیں، ان کے دوران اس نظام کو نہیں چلایا گیا۔ لیکن اب 2010 کے ترمیم کے تحت پہلے خیبر پختونخوا میں اور بلوچستان میں اور اب دو روز قبل دو بڑے صوبوں یعنی پنجاب اور سندھ میں یہ انتخابات ہوئے ہیں جماعتی بنیادوں کے اوپر۔ اب دیکھنا یہ ہے کہ آیا ان انتخابات تو کی ویلیڈیٹی کیا ہے اور ان انتخابات سے جو مقصد ہے کہ ڈیولیوشن آف پاور ہو، یعنی اقتدار جو ہے نچلی سے نچلی سطح تک عوام تک پہنچ سکے تاکہ ان کے مسائل حل ہو سکیں، اس پر ہم گفتگو کریں گے۔ ہمارے ساتھ تو آج جو مہمان ہیں میں ان کا تعارف کرا دوں۔ زاہد اسلام صاحب ہیں جو کہ لوکل گورنمنٹ کے ایکسپرٹ ہیں، پیٹرن سے ان کا تعلق ہے جو تنظیم ہے۔ سرور باری صاحب ہیں جو لوکل گورنمنٹ کے ایک ایکسپرٹ ہیں، فافن سے ان کا تعلق ہے۔ ہمارے ساتھ دو سیاسی تجزیہ کار بھی ہیں اس وقت، پروفیسر سجاد نصیر صاحب اور مقتدیٰ منشور صاحب، سندھ سے اور پنجاب سے۔ اور ہمارے ساتھ قمر دلشاہ صاحب بھی ہوں گے جو کہ سابق سیکرٹری ہیں الیکشن کمیشن آف پاکستان کے۔ زاہد اسلام صاحب، میں آپ کے پاس تو بعد میں آؤں گا، لیکن پہلے میں سرور باری صاحب سے یہ سوال کرنا چاہتا ہوں کہ آپ نے ان انتخابات کو مانیٹر کیا ہے، آپ کیا سمجھتے ہیں یہ انتخابات؟ اب اس انتخاب کے بارے میں بھی پی ٹی آئی کی طرف سے شکوک و شبہات کا اظہار کیا جا رہا ہے اور وہ باقاعدہ اس کو چیلنج کر رہے ہیں کہ یہ صحیح نہیں ہوئے، جبکہ آپ کا موقف یہ تھا الیکشن کے دوسرے روز کہ انتخابات بڑی حد تک فیئر ہوئے ہیں، آپ کیا کہتے ہیں اس بارے میں؟
دیکھیے جی، جو ہم نے فری اینڈ فیئر الیکشن نیٹورک نے ان انتخابات کا جائزہ لینے کے لیے مختلف جو اضلاع ہیں جن میں 12 پنجاب میں اور 8 سندھ میں تھے، وہاں پر اپنا مشاہدہ کار بھیجے، لیکن ہماری اس کاوش میں الیکشن کمیشن نے بہت ساری رکاوٹیں ڈالی۔ اس میں پہلی رکاوٹ تو یہ تھی کہ ہمیں پہلے انہوں نے انکار کر دیا کہ ہم آپ کو ایکریڈیشن نہیں دیں گے۔ جب سیاسی دباؤ بڑھا، تمام سیاسی جماعتوں نے بشمول جو رولنگ پارٹیز ہیں سندھ میں اور پنجاب میں اور سینٹر میں اور اپوزیشن پارٹیز نے اس کی مذمت کی، تو پھر اس کے بعد انہوں نے ایکریڈیشن جو ہے وہ لیٹر جاری کیا، اور وہ بھی انتخابات سے ایک دن پہلے۔ اور اس کے بعد بہت سارے اضلاع میں، خاص طور پر پنجاب میں، سندھ میں تو ایسا نہیں ہوا، پنجاب کے 12 میں سے 6 اضلاع میں ہمارے جو مشاہدہ کار تھے ان کو اجازت ہی نہیں دی کہ وہ پراپر طریقے سے انتخابی عمل کا جو سارا سلسلہ ہے اس کو دیکھ سکتے۔ تو جو کچھ ہم نے دیکھا، جو دیکھ سکے، اس کی بنیاد پر ہم سمجھتے ہیں کہ انتخابات کے حوالے سے بہت سارے شکوک و شبہات جنم لے سکتے ہیں۔ مثلا جو پہلا تو یہی مسئلہ ہے کہ انہوں نے کیوں نہیں ہمیں اجازت دی، ہمیں جو ووٹنگ پڑھنے کے بعد جو کاؤنٹنگ کا عمل ہوتا ہے جس میں جو بیلٹس ہیں وہ کاؤنٹ کیے جاتے ہیں, اس میں ہمیں ایکسس نہیں تھی. وہاں میں ہمارے مشاہدہ کاروں کو اس کو نہیں دیکھنے دیا گیا. اور جو مجموعی طور پر ہم نے دیکھا ہے کہ 71.3% جو ہے وائلیشنز ہمارے مشاہدہ کاروں نے رپورٹ کیے. اور اس کے علاوہ جو ہے پولیس کے جو لوگ ہیں وہ تقریباً بہت سارے پولنگ اسٹیشنز کے اندر, یعنی کہ پولنگ رومز کے اندر جہاں پر ووٹ ڈالے جاتے ہیں, اس میں موجود تھے, جو کہ غیر قانونی ہے اور اس کی اجازت ہرگز نہیں ہوتی. پھر ایک اور اہم سلسلہ ہے کہ جو بیلٹ پیپرز کا معاملہ ہوتا ہے, بہت سارے جگہوں پر یہ دیکھنے میں آیا ہے کہ جو پولنگ سٹاف ہے وہ پہلے سے ان پر اپنے سٹیمپس لگا رہے ہیں, ان پر سائن کر رہے ہیں, وہ بھی ایک جو اس کا پروسیس ہوتا ہے اس کی بھی وہ خلاف ورزی کر رہے تھے. کچھ پولنگ اسٹیشنز کے اندر پولنگ ایجنٹس تمام جو کنٹیسٹنگ کینڈیڈیٹس کے نہیں پائے گئے. اور اس کے علاوہ جو بڑی بات ہے کہ بہت بڑی تعداد جو ہے سندھ میں اور کافی حد تک پنجاب میں جو ہے وہ بغیر کسی مقابلے کے لوگ جیت گئے ہیں, اور جیتنے والوں کی ایک بڑی اکثریت کا تعلق سندھ میں پیپلز پارٹی کے ساتھ اور پنجاب میں پی ایم ایل ایم کے ساتھ ہے. تو ان چیزوں کی بنیاد پر ہم سمجھتے ہیں کہ 2013 کے جو انتخابات میں بے ضابطگیاں تھیں, تقریباً لگ بھگ اسی قسم کی بے ضابطگیاں دوبارہ 2015 کے جو لوکل گورنمنٹ انتخابات ہیں ان میں نظر آئے ہیں. وائلنس کا معاملہ بہت ہی سیریس ہے. آج بھی کچھ اضلاع میں وائلنس ہوا ہے. فیصل آباد میں 3 پی ٹی آئی کے لوگ مارے گئے, سرگودا میں ایک شخص مارا گیا, اور بہت سارے سینکڑوں لوگ زخمی ہیں. تو اس کی بنیاد پر ہم سمجھتے ہیں کہ جو انتخابات ہیں ان کے بارے میں شکوک و شبہات پیدا ضرور ہوتے ہیں کہ کچھ جو ٹرینڈز ہیں وہ ہمیں مشکوک نظر آتے ہیں. لیکن ہم یہ نہیں کہتے کہ اس میں کوئی رولنگ پارٹی کا ہاتھ ہے, لیکن یقیناً انگلیاں اٹھ سکتی ہیں کہ اگر بلا مقابلہ جیتنے والے لوگوں کی بڑی اکثریت رولنگ پارٹی سے ہے تو یہ ضروری ہوگا کہ اس کی مزید تحقیقات کی جائے.
سرور بھائی صاحب ہمارے ساتھ رہیے گا. میں یہاں پر یہ وضاحت کرتا چلوں کہ ہم نے اس سلسلے میں الیکشن کمیشن آف پاکستان سے بھی رجوع کیا تھا کہ ان کا کوئی نمائندہ ہمارے ساتھ پروگرام میں شامل ہو, لیکن وہاں سے ہمیں کوئی مثبت جواب نہیں مل سکا. قمر دلشاد صاحب یہ بتائیے کہ آپ الیکشن کمیشن کے سیکرٹری رہے ہیں, آپ نے انتخابات کروائے ہیں بہت سارے پاکستان میں, یہ جو انتخابات تو جو 2008 کے انتخابات تھے جن کے بارے میں بہت سارے سوالات اٹھائے گئے اور شکوک و شبہات کا اظہار کیا گیا, اب جبکہ یہ الیکشن ہوئے ہیں اور سرور باری صاحب نے اس سلسلے میں خاصی وضاحت بھی کی ہے, آپ یہ سمجھتے ہیں کہ یہ جو الیکشنز ہوئے ہیں اس میں الیکشن کمیشن آف پاکستان نے اپنا مثبت رول ادا کیا ہے جیسا کہ اس سے توقع کی جا رہی تھی؟ قمر دلشاد صاحب
سب سے بڑی اہم بات یہ رہی کہ الیکشن کمیشن آف پاکستان کے سے بنیادی طور پر جو کوتاہی ہو گیا ہے وہ یہ ہے کہ حلقہ بندیاں کروانے میں انہوں نے اس کے طریقے کے مطابق حلقہ بندیاں نہیں ہوئی, جیسے کہ ڈیلیمیٹیشن ایکٹ جو ہے ہمارا جو بنا ہوا 74 کے مطابقت سے وہ ڈیلیمیٹیشن نہیں ہوئی. اسی طریقے چونکہ الیکشن کمیشن آف پاکستان صرف قومی اور صوبائی اسمبلی کی حلقہ بندیاں کرانے کا بالکل مزاج بھی ہے اور ایکسپیرینسڈ آفیسر موجود ہے, لیکن لوکل گورنمنٹ کی جو بہت ہی باریکیاں سے ہوتی ہے, یونین کونسلے ہوتی ہے, یونین کونسلے میں بھی آگے حد بندیاں کرنی پڑتی ہے, ولیج کی, وارڈن کی, اگر شہر ہے تو وارڈن کی, گاؤں سے ولیج کی, تو اس میں وہ ان کے پاس وہ کیپیسٹی نہیں تھی. تو انہوں نے صوبائی گورنمنٹ کا اسٹاف تھا ریونیو ڈپارٹمنٹ کا, ان سے وہ حلقہ بندی کروائی اور اپنی مہر تصدیق کر دی کہ یہ الیکشن کمیشن نے کروائی ہے. تو بعد ٹائٹل پیج پر تو الیکشن کمیشن کا لگ گیا اسٹیمپ, لیکن اندرونی طور پر جتنی بھی تھی وہ حلقہ بندیاں وہ صوبائی گورنمنٹ سے کروائی گئی. یہاں ایک بد نظمی کی کیا بے قاعدگی پیدا ہو گئی اور آئینی طور پر مجرمانہ طور پر یہ ایسا قدم اٹھایا گیا کہ جب الیکشن کمیشن کے پاس کیپیسٹی نہیں تھی تو سپریم کورٹ آف پاکستان کو تحریری طور پر درخواست کر لینی چاہیے تھی کہ الیکشن کمیشن کے پاس کوئی ایسی مشینری نہیں ہے. دوسرا یہ ہوا ہے کہ قرآن جماعت کا ہمیشہ رہا ہے, ہمارے ہاں روایت رہی ہے کہ جو قرآن جماعت پارٹی میں حکومت میں ہوتی ہے اسی کی ضمنی انتخابات ہوں یا لوکل گورنمنٹ کے انتخابات ہوں تو کامیابی حکمران پارٹی کی ہوتی ہے، لیکن سیاسی پارٹیوں نے بھی اس پر ہوم ورک نہیں کیا. انہیں چاہیے تھا کہ اسٹیپ بائی اسٹیپ دیکھ لیتی کہ ڈیلیمیٹیشن صحیح نہیں ہوئی ہے، اس کے ساتھ ساتھ جو پولنگ اسٹیشن کی جو عمارتیں تھیں وہ بھی صحیح طور پر سلیکشن نہیں ہوئی، وہ اپنے جو حکمران جماعت کے جو امیدوار تھے ان کی خواہش کے مطابق پولنگ اسٹیشن کی عمارتیں جو ہیں اس کا توجہ کیا گیا. تیسرا سب سے بڑا اہم تھا لوکل گورنمنٹ کے لیے کہ جو اسٹاف تھا پولنگ اسٹاف، اس کی جو لسٹیں پرووائڈ کی گئی وہ حکومت کے جو امیدوار تھے ان کی منشا کے مطابق انہوں نے اپنے لسٹیں مرتب کر لیں پولنگ اسٹیشن کے عملے کے لیے. اسی طرح جو تھا پولیس کا ایک بڑا انہوں نے اہم کام یہ کیا، ایک دفعہ نئی ٹرمنالوجی ہمیشہ اچھی مثبت ہوتی ہے لیکن انہوں نے اس کو نیگیٹو استعمال کیا، وہ ہوتی ہے حساس پولنگ اسٹیشن، سینسٹیو پولنگ اسٹیشن. سینسٹیو پولنگ اسٹیشن یہ ہوتا ہے کہ حکومت کے ذمہ ہوتی ہے لان آرڈر کی صورت حال کنٹرول بھی کرے، وہاں پولیس کا تعین کرے. انہوں نے سینسٹیو پولنگ اسٹیشن زیادہ بنا دیے، اور جب سینسٹیو زیادہ بنا دیے تو پھر اس کے اندر انہوں نے پولیس کا عملہ تعین کر دیا حساسیت کے نام سے. اور اس پولیس کے عملے نے جو دیگر جماعتوں کے پولنگ ایجنٹس تھے ان کو نکال دیا پولنگ اسٹیشن سے کہ تمہارے شکوک و شبہات ہے، تمہارا آئیڈینٹی کارڈ ٹھیک نہیں ہے، کہ تم لیٹر لیتی ہے جو پولنگ ایجنٹ بننے کا تو وہ درست نہیں ہے، یہ جعلی ہے، ان کو ڈرا دھمکا کے باہر نکال دیا. یہ حساس پولنگ اسٹیشن کی آڑ میں اس دفعہ پہلی مرتبہ اس کا غلط استعمال کیا گیا ہے. چونکہ ہماری دفعہ لان آرڈر کی صورتحال پولیس کے حوالے تھی، رینجر سے بار بار یا فوج سے بار بار طلب نہیں کیا سکتی، چھوٹے چھوٹے الیکشن ہیں. تو یہ ایک انہوں نے بڑی سسٹمیٹک انداز سے سارا کام کیا، اور دہی علاقوں میں یعنی رورل ایریا میں پولیس اورینٹڈ الیکشن ہوئے ہیں. شہری علاقوں میں ظاہر میڈیا کے ڈر تھا، اس کے خوف کی وجہ سے اتنی زیادہ نہیں ہوئی. اور تیسری بات یہ سرور باری صاحب بتا سکیں گے کہ ان کی شکایات ہمارے سامنے بھی آئی ہیں میڈیا کی، آگے ان کو ایجوکیشن کارڈ نہیں دیا گئے، اور یہ جب نہیں دیا گئے تو آپ کیونکہ شروعات یہ پیدا ہو جاتا ہے کہ 7:30 بجے 8 بجے کے درمیان پہلی اسٹفنگ ہو چکی تھی بیل بس بھی، کہ جو پولنگ ایجنٹ تو انہوں نے اندر داخل ہی نہیں ہونے دی حساس پولنگ اسٹیشن کے نام پر، اور اسی طرح پبلک کی اب پولیس اندر بیٹھ گئی اور وہاں بیٹھ کر اس کا جو ہے وہ.
اچھا دلشاد صاحب، جی قمر دلشاد صاحب ہمارے ساتھ رہیے گا. زاہد اسلام صاحب، ایک سوال یہ پیدا ہوتا ہے ہمارے ایک عام سننے والے کے لیے، آپ یہ بتائیے کہ اب تک جو انتخابات ہوئے لوکل باڈیز کے وہ غیر جماعتی بنیادوں پر ہوئے، نان پارٹی بیسس پر، یہ پارٹی بیسس پر ہوئے، آخر فرق کیا ہے نان پارٹی بیسس پر یا پارٹی بیسس پر ہونے میں؟ اس لیے کہ اگر نان پارٹی بیسس پر ہوں گے تو بظاہر ایسا لگتا ہے کہ سیاسی پارٹیوں کی مداخلت نہیں ہوگی اس میں، کیا فرق ہے ہمارے عام سننے والے کے لیے بتائیے پلیز.
دیکھیں پاکستان میں ہم نے دونوں طرح کا ایکسپیرینس کیا ہے.
جی
پہلے جتنے بھی الیکشنز ہوئے ہیں وہ نان پارٹی بیسس کے اوپر ہوئے ہیں، پھر ہر الیکشن کے اندر ہر سیاسی جماعت کے گروپس تھے، بلکہ جو ضیاء الحق کے زمانے میں پہلے الیکشنز تھے 79 کے بعد،
جی
اس میں پیپلز پارٹی سے حمایت یافتہ لوگ جو تھے اپنا گروپ بنا کے وہ جیت گئے تھے، اور اس کے بعد ضیاء الحق صاحب کو ایک امینڈمنٹ لانی پڑی تھی کہ اگر کوئی سیاسی جماعت سے تعلق کی بنا پہ اس کا تعلق ثابت ہو جائے گا تو وہ ڈسکوالیفائی ہوگا. اور لاہور کا جو لارڈ میئر تھا وہ جیتا ہوا لارڈ میئر مسٹر رفیع وہ ڈسکوالیفائی ہو گئے تھے اسی گراؤنڈ کے اوپر کہ ان کی حمایت پیپلز پارٹی نے کی تھی. لیکن میرے کہنے کی بات یہ ہے کہ جب نان جماعتی تھے تب بھی جماعتیں موجود تھیں، اور جب یہ پارٹی ٹکٹ ہے اس میں پرابلم یہ ہے کہ ہمارا ملک کا جو پارٹی کلچر ہے، جو پولیٹیکل کلچر ہے، اس میں ٹکٹ ایوارڈ کرنا جو ہے وہ بڑا ہی پرابلمیٹک ہے. مثلا آج ابھی ٹیلی ویژن پہ ایک خبر چل رہی تھی کہ مسلم لیگ نون کا ایک ٹکٹ ہولڈر جو ہے وہ الیکشن جیت گیا، چیئرمین کا الیکشن جیت گیا، اور وہ اس کے اوپر ڈکیتی کا کیس ہے اور وہ پولیس ریمانڈ میں ہے، اور اس کے پاس سے ڈکیتی کے دوران چھینی گئی رقم بھی برآمد ہو گئی ہے. یہ ابھی میں دیکھ رہا تھا، بریکنگ نیوز چل رہی ہے.
نہیں اصل میں ظاہر صاحب بات یہ ہے کہ انوسینٹ انٹل پروون گلٹی، جب تک نہ ہو جب تک تو ظاہر ہے کہ ہم نہیں کہہ سکتے. لیکن یہ بتائیے کہ یہ جو آپ میں جو فرق کی بات کر رہا تھا یہ کیا ہے، مطلب اس سے کس طرح سے کون سا بہتر ہے اس میں سے؟
جی دیکھیں نا، دنیا میں یہ دونوں سسٹم ہے، فرق صرف یہ ہے کہ اس طرح اگر پارٹی کلچر بالکل ٹھیک ہو، پارٹی کے لوگوں کی لسٹ ہو، پارٹی کا پروگرام ہو اور پھر پارٹی ٹکٹ دے تو پھر تو ٹھیک ہے. اب تو پارٹی کا ٹکٹ ایوارڈ ہوتا ہے تعلقات کی بنا پہ سلیکشن ہے بیسیکلی، اور جو نان پارٹی ہے اس میں پھر جو غیر سیاسی گروہ ہے وہ بھی ایک اپنی شکل اختیار کر لیتے ہیں اور فارمل ہو جاتے ہیں. فرق صرف اتنا ہے کہ نان پارٹی بیس کے اوپر ہر انڈیویجول جو ہے اس کو کچھ اپنے میرٹ کے اوپر کہنا پڑتا ہے. پارٹی بیس کے اوپر تو پارٹی کی سپورٹ ہوتی ہے لیکن انڈیویجول کا اپنا بھی اثر رسوخ ہوتا ہے. اس دفعہ کے الیکشنز میں یہ بات یہ پارٹی بیس کے اوپر الیکشن تھے پر زیادہ تر موبلائزیشن جو ووٹرز کی ہے وہ پولیٹیکل پارٹیز نے کم کی ہے اور انڈیویجول کینڈیڈیٹس جو تھے انہوں نے زیادہ کی ہے. تو ہمارے ملک میں پارٹی بیس پہ الیکشن، نان پارٹی بیس کے اوپر الیکشن، یہ صرف لا کی حد تک ہے. پریکٹیکلی ہر دفعہ ہر قسم کی حمایت اور ہر قسم کا پریشر گروپ جو ہے جو پولیٹکس میں کوئی اپنا رول انفلوئنس رکھتا ہے وہ متحرک ہو جاتا ہے. تو پریکٹیکلی گراؤنڈ ریئلٹیز میں کوئی زیادہ فرق نہیں ہے.
اچھا آپ اب ہم اس کے جی میں ذرا سا ایک منٹ اس کے پولیٹیکل آسپیکٹ کی طرف آنا چاہتا ہوں. ہمارے ساتھ دو پولیٹیکل انالسٹ موجود ہیں جس کے بعد پھر باری صاحب میں آپ کی طرف آؤں گا اگلے مرحلے پر. اس وقت میں ذرا یہ بات کرنا چاہتا ہوں. پروفیسر سجاد نصیر یہ فرمائیے کہ یہ جو نظام ہے دنیا میں ہے، امریکہ میں بھی یہاں پر لوکل لیول پر ہوتا ہے، برطانیہ میں بھی ہوتا ہے، یورپ کے سارے ملکوں میں ہوتا ہے، لیکن ظاہر ہے کہ اس سے لوگوں کے مقامی سطح پر مسائل حل ہوتے ہیں اور ان کو اپنے مسائل کے لیے واشنگٹن ہی آنا پڑتا یا لندن ہی جانا پڑتا. تو پاکستان میں اس کا جو پولیٹیکل امپلیکیشن ہے اس انتخاب کا، اس کو آپ کیسے ڈسکرائب کریں گے اور کیا یہ ورتھ ہے وہاں پر؟
دیکھیے پاکستان میں جو دو قسم کے نظام چلے ہیں، ایک ملٹری ڈکٹیٹرز کے تحت اور ایک اب جمہوری حکومتوں کے تحت اور امینڈمنٹ 18th کے بعد اور امینڈمنٹ آرڈیننس میں کرنے کے بعد جو ڈیولوشن ہے پاور کی اور تیسرا ٹیئر آف گورنمنٹ جو ہے اس کو اسٹیبلش کرنا ہے، یہ وہ سوال ہیں جس سے کہ لوکل باڈیز کی جو امپورٹنس اور سگنیفیکنس ہے
اور ویلیڈیٹی جو ہے اس کی.
جی
جی.
تو دیکھنے میں تو یہ آ رہا ہے کہ جب ملٹری ڈکٹیٹرز تھے اور جن کے نظام کو عام طور پہ بہتر کہا جاتا ہے بالخصوص مشرف صاحب کے، تو دیکھنے والی بات یہ ہے کہ یہ وہ پولیٹیکل انیشیٹو تھا جو کہ ڈکٹیٹر لیتا ہے تاکہ پالیٹکس نیشنل کو ڈی ویلیو کر کے گراس روٹ پہ لے آئے اور کانٹیکسٹ جو ہیں وہ پارٹی بیسس پہ نہ ہو اور پارٹی اس کو افیکٹولی ڈس فنکشنل کر دیتا ہے. اچھا یہ اس کی کمپلشن ہوتی ہے اور اس کی وجہ سے وہ فائنینشیل اٹانومی بھی دیتا ہے اور اتھارٹی بھی دیتا ہے اور پاور جو ہے وہ ڈیوالو بھی کر دیتا ہے کیونکہ اس کو یہ سوٹ کرتا ہے اس کے فریم ورک کے اندر. اچھا اب صورت یہ ہے کہ یہ تو ملٹری ڈکٹیٹرز تھا، چاہے وہ ایوب خان کی بیسک ڈیموکریسی تھی یا مشرف کا جو سسٹم تھا. اب یہ جو جمہوریت کے نام پہ لوگ آتے ہیں اور آئین میں ترمیم لاتے ہیں 18th امینڈمنٹ کے حوالے سے اور کہتے ہیں کہ جی ہم تھرڈ ٹیئر آف گورنمنٹ، ڈھائی سال تو لگ گئے آپ نے کانسٹیٹیوشنل ریکوائرمنٹ جو ہے اس کو امپلیمنٹ نہیں کیا. کے پی کے میں الیکشنز ہوئے، اچھا وہاں شور مچا کہ جی دھاندلی ہو گئی ہے، دوبارہ کچھ علاقوں میں الیکشنز ہوئے. بلوچستان کے الیکشنز بھی دو تین فیزز میں ہوئے لیکن اس کے بارے میں بھی بہت ساری شکوک و شبہات جو ہیں وہ موجود ہیں. تو ہمارے ہاں لوکل باڈیز الیکشنز کا تاریخ جو ہے، اچھا وہ کوئی انکریجنگ نہیں ہے اور حالات جو ہیں وہ لوکل گورنمنٹ کے حوالے سے، ایک تو ملٹری ڈکٹیٹر کی کمپلشن کی وجہ سے اور اب یہ جمہوری لوگ جو ہیں جو کہ پروان چڑھے ہیں ان پولیٹیکل نارمز کے اور ٹریڈیشنز کے جو ملٹری ڈکٹیٹرز نے قائم کی تھیں، اور یہ جو امینڈمنٹ پنجاب میں کی گئی ہے اور سندھ میں کی گئی ہے جس میں کہ پاور جو ہے وہ ڈیوالو نہیں کی ہے بلکہ وہی بی ڈی سسٹم جو ہے جس میں کہ پاور جو ہے وہ کانسنٹریٹ ہو کے ڈیپٹی کمشنر جو ہے اس کے پاس چلی جائے گی اور فائنینشیل اتھارٹی جو ہے وہ ان کے پاس نہیں ہوگی. تو وہ سارا مقصد جو ہے اور اسپرٹ جو ہے لوکل باڈیز کی کہ اسٹیبلش کریں آپ تھرڈ ٹیئر آف گورنمنٹ، جیسے مشرف نے 13 ڈپارٹمنٹس جو تھے لوکل گورنمنٹ کے اس کو اتھارٹی ڈیوالو کر دی تھی. تو इस प्रेजेंट जो एंटरप्राइज है लोकल गवर्नमेंट की, अच्छा इसमें तो ये सारी चीजें जो हैं वो गायब हो गई हैं।
अच्छा,
तो सवाल फिर ये पैदा होता है कि आप जमहूरी होते हुए वो काम करना चाह रहे हैं जो कि मिलिट्री डिक्टेटर्स किया करते थे कि पावर सारी कॉन्सेंट, लेकिन उनकी कंपल्शन थी वो फिर डिवॉल्व कर देते थे लोकल बॉडी।
प्रोफेसर साहब, इस पर हम अभी आगे चल के बात करें, मैं एक राउंड कर लूं अपने पांचों श्रोता के साथ। मुक्तदा मंशूर साहब, आप ही बताइए कि सिंध के पर्टिकुलर सिचुएशन में, आपने काम भी किया इस पर, लिखा भी है आपने, बोले भी हैं आप इसके ऊपर, आप ये समझते हैं कि सिंध में पीपल्स पार्टी के इस तरह से भारी अक्सरियत में आने के बाद क्या वहाँ पर निचली सतह पर वाकई इख्तदार की मुंतकली का अमल हो सकेगा?
शुक्रिया कमर अब्बास साहब। देखिए, मैं पहले तो दो बातें करना चाहूंगा आपसे।
जी,
ये जो आपका सवाल है उससे कबल, पहली बात तो ये है कि ये पाकिस्तान में जो चार मुख्तलिफ निजाम इस वक्त राइज किए गए हैं, ये ही एक बदनीयती हुकूमतों की और जमातों की जाहिर करते हैं, क्योंकि इनमें कोई रब्त नहीं है, पहली बात। दूसरी बात ये कि ये इख्तदार की निचली सतह तक मुंतकली यानी डेवोल्यूशन ऑफ पावर नहीं है, बल्कि एक तरह से डेलीगेशन ऑफ पावर है, यानी पावर को के साथ ही तक जो है वो नीचे डेलीगेट किया गया है। जो हम तवक्को रखते हैं कि पावर जो है वो अब तीन हिस्सों में, यानी रियासत का इंतजामी ढांचा एक फेडरल स्टेट के अंदर, वफाक के बाद सूबे और सूबे के बाद जिला और फिर जिले से नीचे जाते हुए ऐसे यूनियन काउंसिल तक जाएगा, वो जो पावर की डेवोल्यूशन है वो नहीं हो रही है, और उसकी वजह से ये मसाइल पैदा हुए हैं। सिंध के जहां तक पर्सपेक्टिव में बात है, तो फिर मैं आपसे अर्ज करूं कि पीपल्स पार्टी हो या मुस्लिम लीग नून हो या कोई और जमातें हो, ये तमाम की तमाम जमातें पावर की सेंट्रलाइजेशन पर बिलीव करती हैं, यानी ये पावर ताकत का इर्तकाज, इख्तियारात का इर्तकाज, जिसकी वजह से इन्होंने जिस अंदाज में इलेक्शंस को मैनिपुलेट किया है और जिस अंदाज में लेके चला गया है, जिस तरह से ताकत का इस्तेमाल हुआ है, यहाँ पर फिर मैं एक बात और भी करूंगा कि इलेक्शन कमीशन हमारे पड़ोस में हिंदुस्तान मौजूद है, और हिंदुस्तान के अंदर इलेक्शन कमीशन पर आज तक इतने इलेक्शन हुए हैं, कभी उंगली नहीं उठी। पाकिस्तान में 10 जनरल इलेक्शन हुए हैं और 6 बल्दियाती इलेक्शन हुए हैं, जिमनी इंतखाबात इसके अलावा हैं। पहला इलेक्शन 1970 को छोड़कर 1977 से लेकर तादम मौजूद जो 2013 तक का इलेक्शन है, हर इलेक्शन मुतनाजर आया है और उस पर शिकायत उठी है। इसी तरह हर बल्दियाती इंतखाबात या मुकामी हुकूमतों के इंतखाबात के बारे में भी जो है मुख्तलिफ हलकों की जानिब से शकूक व शुबात का इजहार किया गया है। तो इसका मतलब यह है कि एक रीस्ट्रक्चरिंग ऑफ द इलेक्शन कमीशन जरूरी है। दूसरी बात यह है कि जिस तरह से हिंदुस्तान के अंदर जैसे ही इलेक्शन अनाउंस होता है तमाम पावर शिफ्ट हो जाती है इलेक्शन कमीशन को, पाकिस्तान में ऐसा नहीं होता। मिसाल के तौर पर सिंध में जो लोग मारे गए हैं दर्जन भर के करीब, उसकी वजह ये थी कि पुलिस जो है वो अंडर में काम कर रही थी सूबाई हुकूमत के, हालांकि उसूली तौर पर ये इलेक्शन कमीशन के जेर असर चला जाना चाहिए था और इलेक्शन कमीशन की हिदायत के मुताबिक उसे अमल करना चाहिए था, जैसा कि हिंदुस्तान में हमारे पड़ोस में होता है। तो ये जो सूरत हाल है इसकी वजह से मामला बिगड़े हैं, और यहाँ पर जो ये बात आती है कि इलेक्शन को मैनिपुलेट किया जाता है, वो हुकूमत अपनी ताकत का इस्तेमाल करती है। तो मैं पहली बात तो ये आपसे अर्ज करना चाहूंगा कमर अब्बास साहब के पाकिस्तान में जो मौजूदा जो इंतखाबात हुए हैं ये किसी तौर पर भी डेवोल्यूशन नहीं है, इससे किसी किस्म की ये तवक्को नहीं की जा सकती कि अवाम को शराकत का इख्तदार के अंदर मौका मिलने जा रहा है, या अवाम जो है बाख्तियार होने जा रहे हैं, या उनके नुमाइंदे सियासी तौर पर, इंतजामी तौर पर या मालियाती तौर पर अपनी बाख्तियारियां जाहिर कर सकेंगे। दूसरी बात चूंकि मुकम्मल तौर पर सूबे का जो है जेर असर होगा, और दूसरी बात यह है कि यहाँ पर जिस अंदाज के अंदर पॉलिटिकल पार्टीज ने इसको मैनिपुलेट किया है, उसके बाद मुझे नहीं लगता कि यहाँ पर जो है वो निचली सतह पर कोई बेहतर अंदाज के अंदर अवाम को इख्तियारात मुंतकिल हो सकेगा।
अच्छा, आप हमारे साथ रहिएगा, मुझसे एक ब्रेक के लिए कहा जा रहा है, हम एक ब्रेक लेंगे, जिसके बाद दोस्त सरवर बारी साहब आपसे मेरा सवाल ये होगा कि जो इस वक्त तो सूरत हाल है, जैसा कि अभी ये मुक्तदा साहब भी कह रहे थे कि डिवोल्यूशन ऑफ पावर नहीं हो सकेगा सही मानों में, तो सवाल ये पैदा होता है कि फिर ये डिवोल्यूशन ऑफ पावर की क्या सूरत हाल बन सकती है वहाँ पर? फरमाइए जी।
पहले तो ये बहुत जरूरी है कि ये समझा जाए
जी
कि डेवोल्यूशन ऑफ पावर जो है वो जैसे मुमताज साहब ने फरमाया बिल्कुल नहीं हो रही, क्योंकि उन्होंने सारा निज़ाम इस तरह डिज़ाइन किया है कि कंट्रोल जो है वो फिर भी सूबे के पास रहे। और ये पहली बात है। दूसरी बात ये है कि ये इंतखाबात सुप्रीम कोर्ट के हुक्म पर हो रहे हैं, जितनी भी बरसे इक्तदार पार्टियां हैं वो बिल्कुल इंतखाबात नहीं करवाना चाहती। जब सारे जो उनके रूप थे एस्केप होने के उनको प्लग कर दिया गया, रोक दिया गया, तो फिर ये सवाल पैदा होता था कि अब अगर इलेक्शन हम करवाएंगे तो फिर किस तरह इसको डिजाइन किया जाए कि कंट्रोल उनके पास रहे। तो इसके लिए अगर आप देखें बिल्कुल जो बात है कि मुशर्रफ साहब के जमाने में जो लोकल गवर्नमेंट सिस्टम आया उसमें 7% नशिस्तें जो थी वो इनडायरेक्टली इलेक्टेड थी। अब जो निजाम पंजाब के अंदर है इसमें 40% जो काउंसलर होंगे काउंसिलों में उनका इंतखाब होने ही नहीं वाला, वो नॉमिनेटेड लोग हैं। तो जो नॉमिनेटेड लोग हैं वो तो लोग उनको नॉमिनेट करेंगे, उनकी बात सुनेंगे और उनका फैसला जो है वो पॉलिटिकल पार्टी ऊपर से कर रही है। तो इसलिए एक तो उसको कंट्रोल कर रहे हैं, दूसरा जो अगर आप देखें पंजाब का जो एक्ट है उसमें एजुकेशन, हेल्थ, वेस्ट मैनेजमेंट और बहुत सारे जो चीजें हैं वो जो डिस्ट्रिक्ट गवर्नमेंट है उसके पास नहीं होगी, उसका कंट्रोल जो है मुकम्मल तौर पर ब्यूरोक्रेसी के पास होगा, सिविल नौकरशाही के पास होगा। और इसके अलावा आप ये भी जाने कि अगर डिस्ट्रिक्ट गवर्नमेंट अपना बजट जो गिवन टाइम है उसमें नहीं पास कर सकेगी तो फिर बजट जो है डिस्ट्रिक्ट का वो बनाएगा सुबह। तो इस तरह उन्होंने बहुत सारा किया। दूसरा उन्होंने ये किया है कि खवातीन का जो कोटा था वो 33% से कम करके वो कर दिया है 10%। तो यानी कि एक तो लोगों से अपने नुमाइंदे इलेक्ट करने का हक छीन लिया गया है और दूसरा ये कि सारे इख्तियार अपने पास ही सूबों ने रखे हैं। तो सवाल पैदा होता है कि ये किस नाम की रेवोल्यूशन है। दूसरी बात जो जाहिद इस्लाम साहब फरमा रहे थे मैं उस पर थोड़ा कमेंट करना चाह रहा था, क्योंकि पॉलिटिकल पार्टी की कोई प्रेजेंस नहीं है एट द ग्रास रूट लेवल। पॉलिटिकल पार्टी की जो मैनेजमेंट स्ट्रक्चर है ऊपर या सूबों की हद तक वो इतने बड़े नहीं है कि वो इतनी बड़ी एक्सरसाइज को और इतनी बड़े लेवल पर उनकी मैनेजमेंट कर सके, उनको कंट्रोल कर सके। यही एक वजह थी कि पॉलिटिकल पार्टीज ये सारी जो हैं जो मुशर्रफ के गैर जमाती लोकल गवर्नमेंट निजाम की खिलाफ वर्जी कर रहे थे, इन्होंने भी यही ऐलान किया था कि हम इनको गैर जमाती बुनियादों पर करेंगे। क्योंकि मैं ये कमेंट करना चाहता हूँ कि पाकिस्तान के चाहे जनरल इलेक्शन हो चाहे पाकिस्तान के लोकल गवर्नमेंट के इलेक्शन हो, अगर आप उनका गहराई में तजिया करें तो आपको नजर आएगा कि दरअसल सारे इंतखाबात लोकल इंतखाबात हैं। क्योंकि इस वक्त 1970 के बिल्कुल उलट इस वक्त जो है वो हर डिस्ट्रिक्ट में डायरेक्टिव है, वो विनेबल है, वही फैसला करते हैं, वही जो है लोकल सतह पर मैनेजमेंट करते हैं। तो इसलिए जमाती इंतखाबात आप करवाएं या ना करवाएं बुनियादी तौर पर वो गैर जमाती ही है, क्योंकि जो लोकल लेवल पर अगर आप देखें इसी इलेक्शन में आप देखें तो सबसे बड़ी पार्टी बगैर तो ये लगती है कि PMLN है पंजाब में, लेकिन गौर करने के बाद आपको मालूम होगा कि तकरीबन बहुत बड़ी तादाद जो काउंसलर की है वो आजाद है
जी।
वो आजाद मेंबर लड़के आए हैं और उनको और बाकी लोगों को अगर आप देखें इसी तरह सिंध में जो है वो बहुत बड़ी अक्सरियत जो है वो बिला मुकाबला आई है और बिला मुकाबला ऐसे नहीं आ सकते क्योंकि हर जो एरिया ऑफ इन्फ्लुएंस है उसमें लोकल लोग हैं वो उसको डिसाइड करते हैं, वही कैंडिडेट का फैसला करते हैं। तो ये बदकिस्मती है पाकिस्तान की कि जनरल इलेक्शन भी अब बहुत हद तक लोकल इलेक्शन है।
अच्छा,
वो भी डिस्ट्रिक्ट की लेवल पर है, वो कॉन्स्टिट्यूएंसी की लेवल पर, हर कॉन्स्टिट्यूएंसी में 2 से 3 बड़ी डायरेक्टरीज है, वो पार्टियां शिफ्ट करती हैं। अब पार्टियां पॉलिटिकल पार्टीज जो है वो ज्यादा उनका इनसार इन साल वार्स पर है, इन डायनेस्टीज पर है। 1970 में 70 की दहाई में ऐसी सूरत हाल नहीं थी।
اچھا قمر دلشاد صاحب، آپ کی ایک طویل وابستگی رہی ہے الیکشن کمیشن کے ساتھ، اور ظاہر ہے کہ یہ آپ کا ایک شعبہ ہے. مقتدا صاحب نے جو باتیں کی تھیں خاص طور پر الیکشن کمیشن کے حوالے سے اور انڈیا کے الیکشن کمیشن کی مثال دی تھی، آپ کیا سمجھتے ہیں کہ پاکستان کا جو الیکشن کمیشن ہے وہ پولیٹیسائز ہو گیا ہے یا نااہلی ہے یا کوئی اور صورتحال ہے جس کو درست کرنا ضروری ہوگا آئندہ کے انتخابات کو بہتر بنانے کے لیے؟
اس میں سب سے بڑی اہم جو ہوئی ہے، آپ سمجھ لیں کہ 18ویں امینڈمنٹ کے تحت الیکشن کمشنر جو ہیں وہ بالکل بے اختیار ہو گئے ہیں، مفلوج ہو گئے ہیں چیف الیکشن کمشنر. اب چیف الیکشن کمشنر جو ہے وہ ٹھیک ہے، وہ سپریم کورٹ کے آنریبل جج ہوتے ہیں ریٹائرڈ، اور چاروں ممبر جو ہیں یہ انہوں نے ان کا بالادستی ختم ہو گئی ہے چیف الیکشن کمشنر کی 18ویں امینڈمنٹ کے بعد. ان کا ایک ہی ووٹ ہے، اب وہ صرف ایک ایڈمنسٹریٹو پاور جن کے پاس نہیں ہے چیف الیکشن کمشنر کے پاس، وہ بھی محتاج ہیں اپنے چاروں ممبروں کے. تو سارا سسٹم جیپورٹائز کر دیا گیا یہ 18ویں امینڈمنٹ میں. پہلے ہوتا تھا کہ چیف الیکشن کمشنر کا ایک بہت زیادہ ان کا ویٹو پاور بھی ہوتی تھی، اختیارات بھی ہوتے تھے. اگر وہ کسی ممبر نے ان کی بات سننے میں کوتاہی کی ہے یا دشن پوشی کی ہے تو وہ اس کا ٹرانسفر امیڈیٹلی فون کیا متعلقہ چیف جسٹس ہائی کورٹ کو، انہوں نے اس کی خدمات واپس لے لی. اب یہ چار جو ممبر بنے ہیں یہ بالکل 5 سال کے لیے ہوں گے چیف الیکشن کمیشن، ان کو چینج نہیں کر سکتے، تبدیل نہیں کر سکتے، برطرف کرنے دور کی بات ہے. تو یہاں الیکشن کمیشن کی جو ہے یہ باقاعدہ ایک سوچی سمجھی اسکیم کے تحت چاروں ممبروں کا تقرر پولیٹیکل پارٹی کے جو ممبر ہیں پارلیمانی کمیٹی کے ان کی توسط سے ہوتا ہے، اور وہ جو اپنی اپنی مرضی کے جو ہیں وہ ان کا انتخاب کر لیتے ہیں. سندھ، پنجاب، بلوچستان، خیبر پختونخوان، اب اپنی مرضی کے چار ممبر لے آئے. ان کو پتا ہے کہ ہماری بیچ پر پارلیمانی کمیٹی ہے، چیف الیکشن کمیشن ہمارا کچھ نہیں بگاڑ سکتے. اس سے سارا سسٹم ختم ہو گیا، یونٹی آف کمانڈ ختم ہو گئی، چاروں صوبے آزاد ہو گئے، ہر صوبے میں ایک ممبر بیٹھے ہوئے ہیں الیکشن کمیشن کے، اور وہ سارے صوبے کو انہوں نے کنٹرول کر لیا. چیف الیکشن کمیشن کی باتیں جو ہیں اس پر عمل درآمد نہیں ہو سکتا کیونکہ اتھارٹی کوئی نہیں ہے. اسی طرح ریٹرننگ افسران وہ اپنی مرضی کے لیے اپائنٹ کرتے ہیں ہر صوبہ جو ہوتا ہے. یہ سارا سسٹم ہمارا جو ہے وہ جیپورٹائز ہو گیا. اس پر نظر و ثانی کرنی پڑے گی اور چیف الیکشن کمیشن کے اختیارات اسی طرح دینے پڑے گے جیسے 18ویں امینڈمنٹ سے پہلے تھے. ایک تو سب سے بڑی اہم بات یہ ہے
جی.
اسی لیے یہ ہمارے جو جوڈیشل کمیشن بنا تھا تو چیف جسٹس جو تھے ناصر الملک نے بڑی خوبصورت وہ خود رہے ہیں ایکٹنگ چیف الیکشن کمیشنر، انہوں نے اس میں کوئی 40-50 پوائنٹ ایسے دیے. اس میں انہوں نے کہا کہ 2013 کے انتخابات میں الیکشن کمیشن کے ممبران کے آپس میں فقدان تھا، لیک آف کوآرڈینیشن تھا، اور اس کی وجہ سے وہ کمانڈ نہیں کر سکے. ان کو یہی نہیں معلوم ہو سکا کہ ہر صوبے کے رننگ آفیسر جو ہیں وہ کتنے بیلٹ پیپر چھپوا رہے ہیں، کہاں چھپوا رہے ہیں، کیا ان کی تعداد ہے، کیا ریشیو، کیا کوٹا ہے. تو اس لحاظ سے ساری بد نظمی پیدا ہو گئی. پھر ہمارے الیکشن کمیشن کے اپ اپنے ریٹرننگ آفیسروں کو کنٹرول کرتے رہے. چیف الیکشن کمیشن کا کوئی اثر نہیں تھا. اس کی بنا پر جسٹس فرزند ابراہیم صاحب جو بڑے دیر برداشت ہو گئے اور انہوں نے اپنا ہیڈ کوارٹر شفٹ کر دیا کراچی، بالکل لاتعلق ہو گئے. یہ حالات کو دیکھتے ہوئے سب سے بڑی ہماری انتخابی اصلاحات کے لیے بھی اہم ذمہ داری عائد ہوتی ہے. یہ ساری جو ہماری جوڈیشل کمیشن نے جو 40-45 پوائنٹ دیے ہیں، کوتاہیاں، بدنظمیاں، بے قاعدگیاں، شارٹ کمنگ کا لفظ استعمال کیا انہوں نے، یہ ساری چیزوں پر مدر میں رکھیں اور ریٹرننگ آفیسران کو جواب دہ کر دیں آئندہ انتخابات سے پہلے،
اور الیکشن کمیشن کو بے اختیار بنا دیں.
اچھا
جی جی اچھا زاہد اسلام صاحب، میرا ایک سوال آپ سے یہ ہے، ابھی سرور باری صاحب نے جس بات کی نشاندہی کی ہے، میں پولیٹیکل آسپیکٹ جو ہے اس پہ بات کروں گا، ہمارے دونوں پولیٹیکل انالسٹ موجود ہیں. آپ سے میرا سوال یہ ہے کہ جو بات کہی جا رہی ہے کہ بیوروکریسی کے انڈر میں اس کو کر دیا گیا ہے، کیا واقعی حقیقتاً ایسا ہی ہے؟ جب نان پارٹیز بیسس پہ الیکشنز ہوتے تھے اس وقت تو ایڈمنسٹریٹر ہوتا تھا یا سیکرٹری ہوتا تھا یا اسی قسم کا کوئی عہدہ ہوتا تھا جو اس کو کنٹرول کرتا تھا، کیا اب بھی یہی صورتحال ہے؟
اس وقت بڑی دلچسپ صورتحال یہ ہے کہ آپ کے اندر دو قوانین ہیں، ایک لوکل گورنمنٹ آرڈیننس 2001 امینڈڈ 2005 ہے، پریکٹیکلی وہ ہے ڈسٹرکٹ گورنمنٹ لاہور میں ہے اور ڈسٹرکٹ گورنمنٹ ہے پورے پنجاب. نیا لا بھی آ گیا ہے، نئے لا میں ڈسٹرکٹ گورنمنٹ کا کوئی تصور نہیں ہے، نئے لاء میں بلدیاتی ادارے بنیں گے شہروں میں, میونسپیلٹیز بنیں گی, میونسپل کارپوریشن اور میٹروپولیٹن کارپوریشن بنے گی لاہور میں, اور یونین کونسلز اور ڈسٹرکٹ کونسلز بنیں گی رورل ایریا. دونوں چیزیں مختلف ہیں. اگر آپ
سوال, کیا سندھ میں بھی یہی صورت حال ہے؟
جی نہیں, دوسرے صوبوں میں
مختلف ہے.
جی اچھا جی فرمائیے.
مزیدار بات یہ ہے
جی,
2001 کا ماڈل تھا, مشرف کا ماڈل جس کو کہتے ہیں, اس میں تو ڈسٹرکٹ ناظم پوری ڈسٹرکٹ گورنمنٹ کا ہیڈ, اور جو ڈسٹرکٹ ڈی سی او وہ اس کو جواب دے تھا, اکاؤنٹیبل تھا بہت سی باتوں کے اوپر ڈسٹرکٹ ناظم کو. ڈسٹرکٹ ناظم بلکہ اے سی آر بھی لکھتا تھا کے لیے, اس کا ایک حصہ اس سے دیا, اور اس لیے ساری بیوروکریسی بڑی مخالف. اب بیوروکریسی چونکہ ایڈمنسٹریٹر ہیں ڈی سی او, انہوں نے اپنا نام ابھی تک ڈی سی او رکھا ہوا ہے, وہ ڈی سی او ہے, ڈسٹرکٹ گورنمنٹ ہے, اس کو وہ بطور ایڈمنسٹریٹر چلا رہے ہیں ڈسٹرکٹ گورنمنٹ کہنے کا. اب نیا جو ماڈل آئے گا اس پہ ان سے فیس لانا پڑے گا, سارا ٹرانسفارم کرنا پڑے گا, پورا سسٹم اس وقت چل رہا ہے, اب پندرہ سال ہو گئے, بدلنا
بدل کے نیا لانا پڑے گا. زاہد اسلام صاحب آپ کی لائن بہت خراب ہے, آپ بند کیجیے, ہم آپ کو دوبارہ لیتے ہیں لائن کے اوپر. ان دا مین ٹائم پروفیسر سجاد نصیر صاحب جو ابھی گفتگو ہو رہی تھی, جس سے مجھے یہ تاثر ملتا ہے کہ پورے ملک میں جو لوکل باڈیز کا سسٹم ہے یا اس کو گورن کرنے کا کنٹرول کرنے کا سسٹم ہے وہ یونیفارم نہیں ہے, ویری کرتا ہے پروونس ٹو پروونس. تو کیا اس طرح سے اس کام کو اسموتھلی رن کرنے میں پرابلمس پیدا نہیں ہوں گی؟
نہیں, میرا خیال ہے یہ کوئی اتنا سنجیدہ مسئلہ نہیں ہے. اگر آپ امریکہ جہاں سے آپ کا اس وقت پروگرام کر رہے ہیں
جی,
وہاں کوئی پانچ مختلف قسم کے لوکل باڈی سسٹمز جو ہیں وہ آپریٹ کر رہے ہیں, اور چونکہ امریکہ ایک کانٹیننٹل سائز اسٹیٹ ہے تو وہاں ویریشنز جو ہیں ایون اباؤٹ دی لوکل باڈی سسٹم وہ ویری کرتی ہے فرام اسٹیٹ ٹو اسٹیٹ, اور وہ اس کو مینج کر لیتے ہیں افیکٹولی. اور جتنی اتھارٹی ڈیوالو ہوئی ہوئی ہے ٹو دا تھرڈ ٹیئر آف دا گورنمنٹ, اچھا وہاں وہ استعمال ہو رہی ہے. یہ فیڈرل سسٹم میں عام طور پہ ہم کہتے ہیں کہ جی پاور جو ہے وہ ڈیوالو ہونی چاہیے پروونسز کو اور پھر لوکل گورنمنٹ کو. اب برطانیہ جو ہے وہ ایک یونٹری سسٹم ہے, اور اس یونٹری سسٹم میں برٹش گورنمنٹ نے پاور جو ہے وہ ڈیوالو کر دی ہے ٹو دا لوکل گورنمنٹ, اور وہاں لوکل گورنمنٹ جو ہے وہ بہت افیکٹو ہے اور اٹانومی انجوائے کرتی ہے اور کوئی انٹرفیرنس نہیں ہے, حالانکہ پاور جو ہے وہ سینٹرلائزڈ ہے ان اے یونٹری سسٹم. اب ہمارا مسئلہ یہ ہے کہ ہم نیشنل لیول پہ الیکشنز کرائیں, پروونشل لیول پہ الیکشنز کرائیں, اس کی کریڈیبلٹی ہمیشہ مشکوک رہتی ہے. 1970 کے الیکشن کو پتہ نہیں لوگ کیوں کہتے ہیں کہ بہت فیئر تھے, وہ بائی ڈیفالٹ فیئر تھے, کیونکہ اس وقت کے حکمران جو تھے انہوں نے سوچا کہ ہنگ پارلیمنٹ آئے گی اور اس کو ہم جواز بنا کے کنٹینیو کریں گے, تو اس لیے انٹرفیرنس جو تھی وہ نہیں ہوئی تھی. تو پاکستان کی تاریخ 1951 سے لے کے پروونشل لیول کے الیکشنز لے لیں, نیشنل الیکشنز لے لیں, ریفرینڈم کی تو کیا ہی بات ہے. اچھا کوئی ایسا الیکشن نہیں ہے جو کہ متنازع نہ ہو, تو ہماری یہ تاریخ ہے. اور ہماری حکومتیں جو ہیں نیشنل لیول پہ اور پروونشل لیول پہ وہ بڑی انسیکیور ہیں, اور وہ انسیکیورٹی جو ہے ان کو مائل کرتی ہے اس طرف کہ وہ اتھارٹی اور پاور جو ہے وہ اپنے آپ میں مرکوز کر لیں. اب یہ جو 18th امینڈمنٹ میں اتھارٹی جو ہے وہ ڈیوالو ہوئی ہے پاور جو ہے ٹو دا پروونسز, تو یہ پروونسز جو ہیں یہ سمجھ رہے ہیں کہ یہ پاور جو ہے بس یہ ہمیں ٹرانسفر ہو گئی ہے, اور ٹھیک ہے تھرڈ ٹیئر ہم بنائیں گے لیکن اس میں ہمیں اتھارٹی کو مینیپولیٹ کرنا ہے, پاور کو مینیپولیٹ کرنا ہے, فائنینشیل پاور ان کو دینی ہی نہیں ہے, اور اس کی وجہ سے تمام وہ مقصد جو کہ لوکل گورنمنٹ کا تھرڈ ٹیئر آف گورنمنٹ جو ہے اچھا وہ فوت ہو جائے گا. تو ہمارے ہاں جو کہنے کی بات یہ ہے कि हमारे यहाँ तो नेशनल इलेक्शन जो है वो मशकूक है, प्रोविंशियल इलेक्शन वो मशकूक है, और बाई इलेक्शन जो होते हैं 122 का जो अभी हुआ है और 147 का, उसमें देखने में क्या आता है कि बाई इलेक्शन है लेकिन वो नेशनल इलेक्शन का रूप धार लेता है
जी।
और लाहौर में 2400 वोट से नवाज लीग जीती है और प्रोविंशियल सीट हार जाती है, और लोकल बॉडीज के इलेक्शन लाहौर में जो होते हैं उसमें वो सिर्फ 12 सीट्स ले सकते हैं। तो इससे बताइए कि आप इसको किस तरह,
कंट्रडिक्शंस बहुत ज्यादा हैं जी। मैं एक मिनट, तो जाहिद इस्लाम साहब आपकी बात ना मुकम्मल रह गई थी, मैं एक ब्रेक लेता हूँ, उसके बाद फिर आप अपनी बात मुकम्मल कीजिएगा प्लीज, एक ब्रेक के बाद।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
जी जाहिद इस्लाम साहब,
इस वक्त जो नया कानून बना है
जी,
जो फ्यूचर में अमल दरामद जिस मुताबिक होगा, इलेक्शन हो गए हैं, इस पे फंक्शन और लोकल गवर्नमेंट इंस्टीट्यूशन काम करती है, जब फंक्शन ही उनके नहीं होंगे और वो फंक्शन जो है वो अथॉरिटीज के हवाले कर, तो देखना सॉलिड वेस्ट मैनेजमेंट एक अलग प्राइवेट लिमिटेड कंपनी है, जो मीट कंपनी है एक पार्क्स एंड हॉर्टिकल्चर सोसाइटी अथॉरिटी है, इसी तरह एक पार्किंग के लिए अथॉरिटी बना दी है, ये सारी अथॉरिटीज जो है ये प्रोविंशियल गवर्नमेंट है वो इसको रन करेंगी। और तो अब जैसे लाहौर डेवलपमेंट अथॉरिटी, नाम से तो लाहौर डेवलपमेंट अथॉरिटी है, ट्रेडिशनली वो डिस्ट्रिक्ट गवर्नमेंट के तहत थी, अगर अब वो उसके सरबराह होंगे और वो लाहौर अपनी देखेगी बल्कि वो लाहौर डिवीजन को, तो इस तरह ब्यूरोक्रेसी ने, अफसर शाही ने अपनी कायम रखी है लोकल गवर्नमेंट इंस्टीट्यूशन के फंक्शन कम कर, और वो फंक्शन नॉमिनल से कर दिए और उनकी ज्यूरिस्डिक्शन भी कम हो, जैसे आधा लाहौर तो लाहौर डेवलपमेंट अथॉरिटी मेंटेन कर, मेट्रोपॉलिटन कॉर्पोरेशन के पास बड़े ट्रेडिशनल इलाके रह जाएंगे पुराने लाहौर के, बहुत नई अथॉरिटी तो लाहौर डेवलपमेंट अथॉरिटी के पास होगी, और उसके जो हेड है वो इलेक्टेड बंदा होंगे पर वो प्रोविंशियल गवर्नमेंट के चीफ एग्जीक्यूटिव हो, तो इस तरह नई लोकल गवर्नमेंट इंस्टीट्यूशन बनेगी पूरे पाकिस्तान, ये पंजाब और सिंध दोनों में इसी तरह की सिचुएशन, यहाँ जो बनेगी वो में
जाहिद इस्लाम साहब, मैं माफी चाहता हूँ, मैं फिर आपको इंटरप्ट करूंगा, आपकी लाइन बहुत खराब है, हम आपको दूसरे नंबर पर ले रहे हैं। इन द मीन टाइम मुक्तदा मंशूर, आप ये फरमाइए कि जो बात हो रही थी कि फाइनेंशियल पावर्स नहीं होंगी, दूसरे एडमिनिस्ट्रेटर्स के ब्यूरोक्रेट्स के अंडर में होंगे, तो क्या इनका फंक्शन बहुत मुश्किल नहीं हो जाएगा और ये बेमसरफ नहीं हो जाएंगी लोकल बॉडीज?
देखिए कमर अब्बास साहब, मैं यहाँ पर थोड़ी सी एक वजाहत करूँ
जी प्लीज,
कि हमारे पास तीन मॉडल हैं
जी।
एक मॉडल है अयूब खान का जो बेसिक डेमोक्रेसी का है, दूसरा जियाउलहक का जो 1979 का ऑर्डिनेंस है, और तीसरा मॉडल है परवेज मुशर्रफ का जो कि लोकल गवर्नमेंट कहलाता है और 2001 और इसके अंदर अमेंडमेंट करने के बाद 2005 में आया। इनमें बुनियादी फर्क है, जो पहले दो निजाम है उसमें ब्यूरोक्रेसी को अपरहैंड दिया गया है और जो वहां पर मेयर या डिप्टी मेयर या मुंतखब होकर जो म्युनिसिपल कॉर्पोरेशन या कमेटीज या मेट्रोपॉलिटन कॉर्पोरेशन आती थी वो उनके जो मेयर थे वो फाइनेंशियल मैटर्स के अंदर बाकायदा म्युनिसिपल कमिश्नर के अहकाम या उनसे अप्रूवल के, उनसे मंजूरी के पाबंद हुआ करते थे। परवेज मुशर्रफ साहब ने निजाम के अंदर तब्दीली ये की कि उन्होंने कोशिश की, हुआ नहीं था, उसमें बहुत सारे सकम थे, बहुत सारी खामियां थी, उन्होंने कोशिश ये की थी कि इस तरह सूबे के अंदर चीफ सेक्रेटरी होता है और वो वजीर आला के ताबे होता है, और चीफ सेक्रेटरी एक कोऑर्डिनेटिंग ऑफिसर होता है मुख्तलिफ महकमों के सेक्रेटरीज के दरमियान, तो उन्होंने कोशिश ये की थी कि जो नाजिम है जिले का वो एक तरह से चीफ मिनिस्टर की तरह से उसकी पोजीशन हो, और जो डीसीओ है डिस्ट्रिक्ट कोऑर्डिनेटिंग ऑफिसर उसकी हैसियत बिल्कुल वही हो जो सूबे में चीफ मिनिस्टर की होती है, और तमाम फिर महकमे जो उन्होंने 12 डिस्ट्रीब्यूट किए थे वो उनके अंदर उन्होंने جو ای ڈی اوز لگائے تھے ایگزیکٹو ڈسٹرکٹ آفیسر اور وہ اس کے تابع ہوا کرتے تھے. لیکن نظام میں تو کہ زخم تھے اور یہ سیاسی جماعتوں کے لیے بھی مسئلہ تھا اور ہماری سول بیوروکریسی کے لیے بھی ایکسیپٹیبل نہیں تھا. میں آپ کو ایک بات اس میں عرض کروں کہ 2002 کے اندر جب پولیس آرڈر آ رہا تھا تو یہ کوشش کی جا رہی تھی کہ پولیس کو بھی جو ہے ضلع ناظم کے تابع کیا جائے, تو اس پر پولیس کی طرف سے شدید رد عمل آیا تھا اور نتیجتاً جو ہے پولیس کا پورا نظام جو ہے وہ کہا گیا کہ نہیں اس کو جو ہے وہ صوبائی ایک سبجیکٹ کے طور پر رکھا جائے. لہٰذا پولیس آرڈر کے اندر بعض ایسی ترامیم نہیں آئی کہ جس میں پولیس آفیسر مکمل طور پر تابع ہو سکے. تو یہ ہمارے سامنے ماڈل ہے. اب جو موجودہ نظام آیا ہے یہ ایک طرح سے بہت ہی ملغوبہ ٹائپ کا نظام ہے. سندھ نے تو کیا یہ ہے کہ کچھ نظام تو ایوب خان کا لیا اور کچھ نظام لیا ہے ضیاء الحق والا اور اس کا ایک ملغوبہ پیش کیا. پنجاب نے اور بلوچستان نے 1979 کے ہی وہ تمام ضیاء الحق والا جو موریاتی نظام تھا اسے اڈاپٹ کر لیا ہے. پختونخوا میں جو ہے وہ کوشش کی گئی ہے کہ پرویز مشرف والا نظام کو اڈاپٹ کیا جائے لیکن وہاں پر بھی انہوں نے فائنینشیل پاور جو ہے وہ نہیں دیے. ڈیولوشن اس وقت تک جناب عالی مکمل نہیں ہوتی کہ جب تک کہ کسی بھی سطح پر ریاست کے انتظامی سطح پر پولیٹیکل ایڈمنسٹریٹو اور فائنینشیل پاورز نہ ملے اختیار نہ ملے تو ہمیں نظر یہ آتا ہے کہ یہ اختیارات نہیں ہیں. دوسری بات یہ کہ پروفیسر صاحب نے یہ کہا کہ کوئی فرق نہیں پڑتا امریکہ امریکہ کی جو ہے وہ تقریباً 200 سال کی تاریخ ہے, 225 سال کی. ہمارے ہاں ابھی معاملات جو ہیں وہ فیوڈلزم اور اس کے ساتھ قبائلی کے ساتھ جڑے ہوئے ہیں. لہٰذا یہاں پر بے شک یہ سبجیکٹ صوبائی ہو لیکن ایک یونیفارمیٹی ضروری ہے. جیسا کہ پھر میں بات آتی ہے ہندوستان نے 1992 میں آئین کی آرٹیکل آئین میں جو ترامیم کی ہے 73 اور 74 اور اس کے تحت انہوں نے پنچایت نظام کے ذریعے سے ڈیولوشن کو جو ہے وہ بنانے کی کوشش کی ہے. تو ہمیں بھی ضرورت اس بات کی ہے کہ فیڈرل گورنمنٹ ہی جس طرح ہندوستان نے کیا ہے تمام ریاستوں کے بلدیاتی وزراء اور سول سوسائٹی اور سیکرٹریز کو لے کر ایک نظام انہوں نے وضع کیا جس کے اندر کہ پنچایت جو 10,000 آبادی پر ہے اس کو بنیاد رکھا. یہ ہمارے یہاں ہونے کی ضرورت تھی جو نہیں کیا گیا جس کی وجہ سے تضاد بھی پیدا ہوں گے اور ابہام بھی پیدا ہوں گے.
اچھا سرر باری صاحب جو ابھی گفتگو ہو رہی تھی یہاں پر اس خاص طور پر لوکل باڈیز کے الیکشنز کے حوالے سے اور پولیٹیکل پارٹیز کے حوالے سے, پولیٹیکل پارٹیز بنیادی طور پر عوام کی نمائندگی کرتی ہیں اور کہا یہی جاتا ہے کہ گراس روٹ سے لوگ آتے ہیں, تو کیا ہمارے ہاں جو پولیٹیکل سسٹم ہے اور پولیٹیکل پارٹیز کا جو سسٹم ہے وہ کچھ آپ کو ڈفرینٹ نظر آتا ہے دنیا کے دوسرے جمہوری نظاموں سے؟
جی میں جیسے پہلے عرض کر رہا تھا کہ پاکستان میں پولیٹیکل پارٹی سٹرکچر جو ہیں وہ بہت ہی ناپید ہیں اور ابھی جو ہے یو ایس اے آئی ڈی نے ایک بہت بڑا پروجیکٹ شروع کیا تھا, اس کا مقصد یہی تھا کہ پولیٹیکل پارٹی جو کلچر ہے اس کو ڈیموکریٹائز کیا جائے اور ابھی جو ان کی مڈ ٹرم رپورٹ آئی ہے اس میں یہ کنفیس کیا ہے کہ کچھ بھی تبدیل نہیں ہوا. پولیٹیکل پارٹیز نے جو کمٹمنٹ کی تھی جو پلج دی تھی کہ ہم کریں گے انہوں نے نہیں کیا. تو اسی طرح ایک اس سے پہلے اسٹڈی ہو چکی ہے اور اس اسٹڈی کو جو لیڈ کیا تھا وہ بہت مشہور پروفیسر محمد وسیم صاحب ہیں. اس اسٹڈی نے بھی بہت واضح طور پر نکل کے یہ سامنے آیا کہ پولیٹیکل پارٹی کلچر ایگزسٹ نہیں کرتا, اسٹرکچر نہیں ہے اور نہ پارٹی ممبرشپ کا کوئی ریکارڈ ہوتا ہے نہ کوئی ان کی باقاعدہ جو آفیسز ہیں. اب ایک تو یہ بات ہے, دوسری بات یہ ہوئی ہے کہ 1970 کی دہائی کے بعد جو پولیٹیکل پارٹی کی ریکروٹمنٹ ہے ممبرشپ کی وہ روک دی گئی ہے. مثلا پہلے یہ ہوتا تھا, آج بھی یورپ میں اور امریکہ میں اور بہت سارے اور ملکوں میں ہے کہ پولیٹیکل پارٹیز کا ایک سول سوسائٹی کے ساتھ کنیکٹ ہوتی ہے. مثلا ٹریڈ یونین موومنٹس ہیں, اسپیشل انٹرسٹ ایسوسیشنز ہیں, وہ کسی نہ کسی پارٹی کے ساتھ ہوں گی. جیسے امریکہ میں ڈیموکریٹک پارٹی کے ساتھ آپ کو لیبر یونین زیادہ نظر آئیں گی, اسی طرح لیبر پارٹی یو کے ساتھ آپ کو وہاں کی ٹریڈ یونین کانگریس اس کے زیادہ قریب نظر آئے گی. جرمنی میں بھی ایسے ہی ہے. ہمارے ہاں پاکستان میں یہ ہوا ہے کہ اسٹوڈنٹ یونین کو بین کر دیا گیا, ٹریڈ یونین کا خاتمہ کر دیا گیا, سوشل موومنٹس نہ ہونے کے برابر ہیں. تو ایک دیر از اے کمپلیٹ جو ڈسکنیکٹ ہے جو پولیٹیکل کلاس ہے اور جو سول سوسائٹی ہے, اس کی وجہ سے جو ہے ایک بہت بڑا ایک ویکیوم ہے और अवाम की जो आप बात कर रहे हैं कि पॉलिटिकल पार्टी जो है वो अवाम की आवाज बनती है, आम तौर पर हम यही पॉलिटिकल साइंस में पढ़ते हैं कि पॉलिटिकल पार्टीज अवाम की राय को एग्रीगेट करके उसको फिर आर्टिकुलेट करती है। पाकिस्तान में ऐसा हरगिज नहीं है, क्योंकि मैंने जैसे पहले कहा कि आप ये पिछले 25-30 साल में ग्रेजुअली अब तमाम जो हमारे यहाँ कॉन्स्टिट्यूएंसीज हैं उन पर कंप्लीट कंट्रोल है। एक नया शख्स जो है वो वहां से ऊपर नहीं आ सकता है अनलेस के वो उस डायनेस्टी का हिस्सा ना हो। तो इसलिए अब जो हम देखते हैं कि जो डायनेस्टीज का मसला है वो सिर्फ कॉन्स्टिट्यूएंसी से लेकर ऊपर तक का, हमजा शहबाज शरीफ, बिलावल जरदारी और फजलुर रहमान और असफन यार वली और फिर उनके नीचे बच्चे, क्योंकि अगर सिविल सोसाइटी के साथ कनेक्ट होगा पॉलिटिकल क्लास का, पॉलिटिकल सोसाइटी का, तो जाहिर है जो उस सिविल सोसाइटी से लोग या सोशल मूवमेंट से पॉलिटिकल पार्टी के धारे में आएंगे वो ग्रेजुअली ऊपर भी जाना चाहेंगे।
सही।
और वो ऊपर जा नहीं सकते क्योंकि ऊपर ये डायनेस्टीज बैठी हैं, वो अपने नॉमिनीज रखना चाहते हैं, वो नहीं चाहते कि नीचे से कोई ग्रो करके ऊपर आ जाए। तो इसलिए ये एक पूरी, मैं समझता हूँ कि इसकी बहुत ज्यादा इसकी स्टडी की जरूरत है, इसको अंडरस्टैंड करने की जरूरत है कि जो जमहूरियत के नाम पर हो रहा है पाकिस्तान में वो दरअसल जमहूरियत नहीं है, वो एक आपको प्लूटोक्रेसी है, वो ये डायनेस्टीज हैं जो वोट लेके लेजिटिमाइज करती हैं अपने आप को, अपनी लूटमार को और बाकी चीजों को।
सही।
और जब लोकल गवर्नमेंट का निजाम लाने का हुक्म हो गया सुप्रीम कोर्ट का, तो फिर उन्होंने डिजाइन ऐसे किया है कि अपने क्रोनीज को आगे लेके आए।
अच्छा।
तो मैं ये समझता हूँ कि बहुत ही बदकिस्मती है कि जो है वो पाकिस्तान बजाय आगे जाने के डेमोक्रेटिकली हम पीछे की तरफ जा रहे हैं।
प्रोफेसर सज्जाद नसीर साहब, इसी पर्सपेक्टिव में मैं ये पूछूंगा कि जो हमारे यहाँ बात की जा रही है पॉलिटिकल पार्टीज कल्चर की, क्या आप समझते हैं कि उसको रीऑर्गेनाइज करने की जरूरत है मुल्क में?
देखिए जी, जो सियासी जमातें हैं और जो सियासी कल्चर की बात की जा रही है और जो कनेक्ट की बात की जा रही है और सिविल सोसाइटी की बात की जा रही है और यूनियंस की बात की जा रही है, तो ये तो इंडस्ट्रियल डेवलप्ड सोसाइटीज़ जो हैं, अच्छा वहाँ इस किस्म के मामलात होते हैं और उसकी वजह से सियासी जमातें जो हैं उस तरीके से फंक्शनल भी होती हैं और कौमी धारे में वो चलती हैं और ग्रास रूट लेवल पे भी उनकी प्रेजेंस जो है वो फील होती है। पाकिस्तान में मार्ज वजूद में जो सियासी जमातें आई हैं, पीपल्स पार्टी ले लें, एक मूवमेंट के नतीजे में मार्ज वजूद में आई है और उसके बाद भुट्टो साहब ने जिस तरीके से यहाँ निज़ाम कायम किया, आइन में जो अमेंडमेंट्स की और इलेक्टेड गवर्नमेंट्स जो दो प्रोविंसेस में डिसमिस की, ये हमारी डेमोक्रेटिक गवर्नमेंट जो आई उसने ये काम किए जो कि वही अथॉरिटेरियन स्ट्रीक जो थी उसकी कंटिन्यूएशन थी। तो सवाल ये पैदा होता है, और दूसरी जो पार्टी हैं वो मिलिट्री डिक्टेटर्स की क्रीचर्स हैं और उनके बच्चे हैं जो कि उन्हीं के नीचे परवान चढ़े हैं और उन्होंने सियासत में वही कुछ सीखा है जो कि मिलिट्री डिक्टेटर्स करते हैं। तो आज ये फर्क करना बहुत मुश्किल हो गया है कि जो सिविल गवर्नमेंट्स हैं और जो जमहूरी तरीके से कहते हैं हम बरसरे इक्तदार आए हैं, तो क्या इनका तौर तरीका और गवर्नेंस जो है वो डिक्टेटोरियल है, अथॉरिटेरियन है? और वो है इसलिए कि ये उन नॉर्म्स और ट्रेडिशन से वाकिफ हैं, क्योंकि इनकी परवरिश उन्हीं के
तरबियत उसी अंदाज में हुई है जी।
और दूसरा प्रॉब्लम जो है सिविल गवर्नमेंट का वो इनकी इनसिक्योरिटी है, और ये इनसिक्योरिटी जो है वो इनको मजबूर करती है कि ज्यादा से ज्यादा अथॉरिटी और पावर जो है वो अमास कर लें, इकट्ठी कर लें। तो ये जिसकी वजह से जो जमहूरी कल्चर जो है अच्छा वो पनप नहीं पा रहा है, और वो लवाजमात जिसका के जमहूरी मुल्कों में जिक्र होता है और जिसकी वजह से ये सब कुछ होता है, पाकिस्तान की सोशो इकोनॉमिक और पॉलिटिकल रियलिटी जो है वो बिल्कुल मुख्तलिफ है। और ये उम्मीद रखना कि यहाँ वो काम सारे हो जाएंगे, और हिंदुस्तान का जिक्र हुआ कि पंचायत सिस्टम, एक बात याद रखिए कि हिंदुस्तान में भी जो डिप्टी कमिश्नर है इज द कंट्रोलिंग फाइनेंशियल अथॉरिटी,
फॉर द लोकल गवर्नमेंट
और उसमें चेंज नहीं किया गया है और वहाँ एक कंटिन्यूटी की ट्रेडिशन है जो कि चल रही है। जरूरत इस बात की है कि इलेक्शन कमीशन जो है जो कि बिल्कुल एक ना होने के बराबर वाली चीज है और ये जो रिटायर्ड लोगों को अपॉइंट करते हैं हिंदुस्तान में 45 इयर्स में सर्विंग ब्यूरोक्रेट्स जो हैं जो ऑप्ट करते हैं अच्छा वो आके मेंबर बनते हैं और वो 5 साल के लिए नहीं होते वो टिल सुपर एनुएशन होते हैं और उनके प्रिविलेजेस वो होते हैं जो कि सुप्रीम कोर्ट के जज के होते हैं और एज सर्विंग मेंबर्स वो ऑब्लिगेटेड नहीं होते हैं
जी, सही।
ये जो कि रिटायरमेंट के बाद यानी एक प्रिविलेज उनको जो मिलता है अच्छा जिन्होंने उनको दिया अता किया होता है वो उसके खिलाफ कैसे जा सकते हैं तो
अच्छा जाहिद इस्लाम साहब मुझे एक बात बताइए कि बाल जो कुछ भी हुआ जैसा भी हुआ लेकिन कम से कम ये तो खुशायंद बात है इनकरेजिंग बात है कि एक निज़ाम जो था जिस पर अमल दरामद के लिए कहा गया था उस पर अमल दरामद हो गया इलेक्शंस हो गए जाहिर है कि एक प्रोसेस है आप ही समझते हैं कि ये प्रोसेस आगे जाकर ज्यादा मुस्बत साबित होगा
जी बिल्कुल बिल्कुल होगा देखिए पंजाब के अंदर कम से कम 50,000 काउंसलर्स इलेक्टेड आ जाएंगे जब ये मुकम्मल होगा सारा सिस्टम अब उनके पास इख्तियार नहीं है उनके पास उनके अदारों के पास फंक्शन उनके कम है उनके लिए करने का काम नहीं है लेकिन वो कम्युनिटी लीडर्स तो हैं वो अपनी अपनी वार्ड से अपने अपने इलाके से मुंतखब होते आए हैं तो लोग उनके पास आएंगे अपने कामों के लिए लोकल लीडरशिप उभरेगी तो ये लोकल लीडरशिप बहुत बड़ी चीज है जो नेशनल पॉलिटिक्स के अंदर और पॉलिटिकल पार्टीज के में इन्फ्लुएंस पैदा करेगी और इन डिमांड से लोकल लीडर्स होंगे वो मुस्तकबिल की पॉलिटिक्स में काफी बड़ा उनका रोल होगा।
लास्ट वर्ड जनाब कमर दिलशाह साहब ये समझते हैं कि जो बात तो जाहिद इस्लाम साहब कर रहे हैं कि ये अल्टीमेटली इसके पॉजिटिव इफेक्ट होंगे।
नहीं बहुत अच्छी है आपने आज गुफ्तगू का आगाज किया बहुत अच्छी राउंड टेबल कॉन्फ्रेंस रही है लेकिन मेरा पॉइंट ऑफ व्यू यही है कि जो हमारे पाकिस्तान में जो लोकल गवर्नमेंट का जो सिस्टम आया था ये हमारे जो आइन का आर्टिकल 140A की रोह के मुनाफी है। उस आर्टिकल 40 में ये लिखा हुआ है कि आपके रिप्रेजेंटेटिव जो होंगे इलेक्टेड रिप्रेजेंटेटिव उनको आपने फाइनेंशियल एडमिनिस्ट्रेशन और तमाम इख्तियार ग्रास रूट लेवल तक देने हैं लेकिन जो पंजाब और सिंध में जो बने हैं एक्ट वो उसके बिल्कुल मुतसादिम है वो उसमें लोकल गवर्नमेंट के उसके वो सिस्टम के तहत वो नहीं हम कह सकते ये सही रूह है लोकल गवर्नमेंट की ये बाय नाम है फर्जी है। अब जब हमारे इंतखाबात जो हैं ये समझे रेफरेंडम की तरह से हुए हैं जैसे कि
बहुत शुक्रिया जनाब कमर दिलशाह साहब मुक्तदा मंशूर साहब प्रोफेसर सज्जाद नसीर साहब सरवर बारी साहब और जाहिद इस्लाम साहब आप तमाम साहिबान का बहुत शुक्रिया। आप अपने मेज़बान कमर अब्बास जाफरी को इजाज़त दीजिए। हमारे आज के प्रोग्राम की प्रोड्यूसर थीं गुलरुख और हमारी इंजीनियर थीं नशवान काली। आइंदा प्रोग्राम तक के लिए इजाज़त खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।